क्लिप नंबर 1903। इस क्लिप में आप सूरह अलक का तारुफ आयत नंबर 1 से 2 की तिलावत, तर्जमा और तफसीर कुरान सिरातुल जनान समात फरमाएंगे। सूरह अलक का तारुफ। मकाम नुजूल। सूरह अलक मक्का मुकर्रमा में नाजिल हुई है। अक्सर मुफस्सरीन के नजदीक ये सूरत सबसे पहले नाजिल हुई और इसकी पहली 5 आयतें मालम यालम तक गारे हिरा में नाजिल हुई। आयात, कलिमात और हरूफ की तादाद। इस सूरत में एक रुकू 19 आयतें 92 कलिमे और 280 हरूफ हैं। अलक नाम रखने की वजह, खून के लोथड़े को अरबी में अलक कहते हैं और इस सूरत की दूसरी आयत में ये लफ्ज मौजूद है, इसकी मुनासिबत से इसे सूरह अलक कहते हैं। इस सूरत का एक नाम सूरह इकरा भी है और ये नाम इसकी पहली आयत के शुरू में मौजूद लफ्ज इकरा की मुनासिबत से रखा गया है। सूरह अलक के मजामीन। इस सूरत का मरकजी मजमून ये है कि इसमें अबू जहल की शदीद मजम्मत बयान की गई है और इसमें ये मजामीन बयान हुए हैं। नंबर 1, इस सूरत की इब्तिदा में इंसान की तखलीक में अल्लाह ताला की हिकमत बयान की गई कि इसे कमजोरी से कुव्वत की तरफ मुंतकिल फरमाया। नंबर 2, किराअत और किताबत की फजीलत बयान की गई। नंबर 3, ये बताया गया कि इंसान अल्लाह ताला की नेमतों का शुक्र अदा नहीं करता और मालो दौलत की वजह से तकब्बुर करता है। नंबर 4, अल्लाह ताला की इताअत करने और नमाज पढ़ने से रोकने वाले के बारे में वईद बयान की गई। नंबर 5, इस सूरत के आखिर में अबू जहल की मजम्मत बयान की गई और उसकी धमकियों का जवाब दिया गया और अल्लाह ताला ने अपने हबीब सल्लल्लाहु ताला अलैहि वसल्लम से फरमाया कि आप उसकी धमकियों की परवाह न करें। सूरह वत्तीन के साथ मुनासिबत। सूरह अलक की अपने से मा कबल सूरत वत्तीन के साथ मुनासिबत यह है कि सूरह वत्तीन में इंसान की तखलीक की सूरत बयान की गई कि अल्लाह ताला ने इसे सबसे अच्छी सूरत में पैदा किया और इस सूरत में इंसान की तखलीक का मादा बताया गया है कि इसे खून के लोथड़े से पैदा किया गया है।
بسم الله الرحمن الرحيم
ترجمہ اللہ کے نام سے شروع جو نہایت مہربان رحمت والا ہے
اقرأ بسم ربك الذي خلق خلق الانسان من علق
ترجمہ اپنے رب کے نام سے پڑھو جس نے پیدا کیا انسان کو خون کے لوتھڑے سے بنایا
اقرأ بسم ربك الذي خلق
اپنے رب کے نام سے پڑھو جس نے پیدا کیا۔ تفسیر سرات الجنان میں ہے۔ شان نزول۔ حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا فرماتی ہیں رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم پر وحی کی ابتدا اچھے خوابوں سے ہوئی۔ آپ صلی اللہ تعالی علیہ وآلہ وسلم جو خواب دیکھتے وہ صبح کی روشنی کی طرح ظاہر ہو جاتا۔ پھر آپ صلی اللہ تعالی علیہ وآلہ وسلم خلوت پسند ہو گئے اور غار حرا میں جانے لگے اور کاشانہ اقدس کی طرف لوٹنے سے پہلے وہاں کئی راتیں ٹھہر کر عبادت کرتے اور اتنا عرصہ وہاں رہنے کے لیے کھانے پینے کی چیزیں ساتھ لے جاتے۔ پھر حضرت خدیجہ رضی اللہ تعالی عنہا کی طرف لوٹتے اور وہ اسی طرح کھانے کا بندوبست کر دیا کرتی، یہاں تک کہ آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کے پاس حق آ گیا جبکہ آپ صلی اللہ تعالی علیہ وآلہ وسلم غار حرا میں تھے، یعنی فرشتے نے آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کی بارگاہ میں حاضر ہو کر کہا پڑھیے۔ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم فرماتے ہیں میں نے کہا میں پڑھنے والا نہیں ہوں۔ اس نے مجھے پکڑ کر بڑے زور سے دبایا، پھر چھوڑتے ہوئے کہا پڑھیے۔ میں نے کہا میں پڑھنے والا نہیں ہوں۔ اس نے مجھے پکڑ کر دوبارہ بڑے زور سے دبایا، پھر چھوڑ دیا اور کہا پڑھیے۔ میں نے کہا میں پڑھنے والا نہیں ہوں۔ اس نے مجھے پکڑا اور تیسری بار دبایا، پھر مجھے چھوڑ کر کہا
اقرأ بسم ربك الذي خلق خلق الانسان من علق اقرأ وربك الاكرم الذي علم بالقلم علم الانسان ما لم يعلم
ترجمہ اپنے رب کے نام سے پڑھو جس نے پیدا کیا انسان کو خون کے لوتھڑے سے بنایا، پڑھو اور تمہارا رب ہی سب سے بڑا کریم ہے جس نے قلم سے لکھنا سکھایا انسان کو وہ سکھایا جو وہ نہ جانتا تھا۔ اس آیت اور اس کے بعد والی آیت کا ایک معنی یہ ہے کہ اپنے رب عز و جل کے نام کا ذکر کرو جس نے تمام مخلوق کو پیدا کیا۔ دوسرا معنی یہ ہے کہ اے حبیب صلی اللہ تعالی علیہ وآلہ وسلم، آپ کی طرف جو قرآن نازل کیا گیا ہے اسے اپنے اس رب عز و جل کے نام سے شروع کرتے ہوئے پڑھو جس نے تمام مخلوق کو پیدا کیا۔ تلاوت کرنے سے پہلے بسم اللہ پڑھنے کا شرعی حکم۔ یاد رہے کہ سورت کی ابتدا میں بسم اللہ پڑھنا سنت ورنہ مستحب ہے, اور اگر تلاوت کرنے والا جو آیت پڑھنا چاہتا ہے اس کی ابتدا میں ضمیر اللہ تعالیٰ کی طرف راجع ہے, جیسے
هو اللہ الذی لا الہ الا ہو,
تو اس صورت میں اعوذ باللہ پڑھنے کے بعد بسم اللہ پڑھنا تاکید کے ساتھ مستحب ہے. اگر تلاوت کرنے والا تلاوت کے درمیان میں کوئی دنیاوی کام کرے تو اعوذ باللہ اور بسم اللہ پھر پڑھ لے, اور اگر اس نے دینی کام کیا مثلا سلام یا اذان کا جواب دیا یا سبحان اللہ اور کلمہ طیبہ وغیرہ اذکار پڑھے تو اعوذ باللہ پھر پڑھنا اس کے ذمے نہیں.